नमस्कार, फ्रिडम चौतारी पडकास्टको 143 अङ्कमा यहाँहरू सबैलाई स्वागत छ। म नानुमया खड्का। आज हामी सन् 2025 पहिलो पडकास्ट लिएर आएका छौँ। आज मसँग हुनुहुन्छ पत्रकार गोपाल दाहाल र नारायण घिमिरे। गोपाल दाहाल धरानमा 2 दशकदेखि क्रियाशील भएर पत्रकारिता गर्दै आउनु भएको छ। उहाँ हिमाल खबरसँग आबद्ध हुनुका साथै सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिजम सिआइजेको फेलो रिपोर्टर पनि हुनुहुन्छ। हालै केही समय अघि उहाँले समाचार लेखेका कारण बारम्बार धम्की फेस गर्दै आउनु भएको छ। यसै विषयमा आज हामी पत्रकार गोपालजीसँग केही कुराकानी गर्नेछौँ। गोपालजी, यहाँलाई स्वागत छ।
हजुर, धन्यवाद।
आफ्नो बारेमा केही बताइदिनुहोस् न।
म चाहिँ गोपाल दाहाल, धरानमा बसेर करिब 2 दशकदेखि पत्रकारिता गरिरहेको छु। म अहिले चाहिँ हिमाल खबर .com कार्यरत छु। योभन्दा अगाडि चाहिँ धरानकै ब्लास्ट टाइम्स दैनिक भन्ने पत्रिकामा सम्पादकको रूपमा करिब 6 वर्ष जस्तो काम गरेको थिएँ। त्यसपछि खोज पत्रकारिता केन्द्रमा चाहिँ फेलो रिपोर्टरको रूपमा काम गरिरहेको छु।
तपाईँले गोपालजीले सानो छोटो परिचय त दिनुभयो र तपाईँले 2 दशक लामो पत्रकारिता र विशेष गरी मोफसलमा बसेर अथवा काठमाडौँ भ्यालीभन्दा बाहिर धेरै समय चाहिँ गरेको भन्नुभयो। केही चाहिँ तपाईँको करियर भनौँ न, सुरुवातदेखि अहिलेसम्म कसरी जारी राख्नुभयो पत्रकारिता लामो समय?
म 2057-58 सालदेखि विभिन्न मिडियामा लोकल, अनि त्यसपछि त्यही बेलादेखि नै काठमाडौँको पनि केही मिडियाहरूमा त्यतिखेर चाहिँ स्ट्रिङ्गरको रूपमा काम गरेँ। अनि त्यसपछि धरानमै रहेर केही समय रेडियोमा पनि काम गरेँ, 2-3 वर्ष एउटा एफएममा, अनि त्यसपछि अनलाइनमा हुँदै पछिल्लो केही वर्ष चाहिँ म 2 वर्ष जस्तो चाहिँ काठमाडौँमा बसेर पनि पत्रकारिता गरेँ। त्यसपछि फेरि उतै ब्याक भएर त्यहाँको ब्लास्ट टाइम दैनिकमा काम गरेँ, अनि त्योसँगै अहिले पछिल्लो समयमा चाहिँ हिमाल र यता खोज पत्रकारितामा काम गर्न थालेँ।
तपाईँलाई सुरक्षामा थ्रेट आयो अथवा समाचार लेखेकै कारणले धम्की आइरह्यो भन्ने कुरा गर्नुभयो नि, अनि तपाईँ अहिले कस्तो छ, सुरक्षित महसुस गरिरहनु भएको छ के छ?
जब मैले यो मङ्सिरको 14 गते चाहिँ हिमाल खबर .com एउटा स्टोरी त्यो खोज पत्रकारिता केन्द्र मार्फत गरेको मैले स्टोरी थियो, हर्कसम्पाको मनमौजी शासन व्यथितिको दलदलमा धरान भन्ने शीर्षकको, अनि त्यो चाहिँ धरानका मेयर स्वतन्त्र रूपमा जित्नुभएको हर्कसम्पाले चाहिँ करिब 2 वर्षभन्दा बढी भयो। त्यो बिचमा उहाँको विभिन्न गतिविधिहरू आउन थालेपछि, उहाँको विवादमा पर्न थालेपछि मैले चाहिँ उहाँले गरेको कामहरूको मूल्याङ्कन गर्दै सङ्कलन गरिरहेको थिएँ। अनि पछि चाहिँ मैले एउटा स्टोरी लेखेँ, त्यो स्टोरी मङ्सिर 14 गते प्रकाशन भएपछि त्यसको 1-2 दिनपछि उहाँले आफै फेसबुकमा लेख्नुभयो, गाली गलोज गरेर मेरो नामै तोकेर, यो गोपाल दाहाल भनेको चाहिँ म पत्रकारिता सिधाइदिन्छु, भोलि अनिवार्य उपस्थित हुनु ग्रिन टीमा, होइन भने म तेरो पत्रकारिता सिधाइदिन्छु, नेपालमै बस्न नहुने बनाइदिन्छु भनेर धम्की दिनुभयो। त्यसपछि उहाँको समर्थकहरूले गाली गलोज गर्न थाले। त्यसपछि लगातार त्यो क्रम चाहिँ मेरो वाट्सएपदेखि, तेरो दिन धेरै छैन अब भन्नेदेखि, त जिउँदैछस् भन्ने अनेक गाली गरेर म्यासेन्जरमा धेरै 15-20-25-30 मेसेजहरू आए, अहिले पनि त्यो क्रम चाहिँ जारी नै छ। त्यसपछि चाहिँ उहाँको समर्थकहरू कस्तो छन् भने, योभन्दा अगाडिका घटनाहरू हेर्दाखेरि उहाँले त्यसरी नामै तोकेर यो मान्छे चाहिँ यस्तो, अब हामीलाई त एकदम चोर फटा गदा भन्ने शब्द प्रयोग गरेर त्यस्तो गर्नुभएछ, नेपालमै बस्न नहुने बनाइदिन्छु भन्ने बित्तिकै उनका समर्थक देश विदेशमा रहेका समर्थकले चाहिँ गाली गर्ने, त्यही अनुसारको धम्की दिने त्यस्तो गर्छन्। त्यो भएपछि चाहिँ म एकदम त्यो कमेन्टहरू अनि म्यासेजहरू हेर्न थालेपछि चाहिँ मानसिक रूपमा पनि आफूलाई एकदम गाह्रो हुने रहेछ, अनि परिवारलाई पनि गाह्रो हुने रहेछ।
धरानमा चाहिँ अरू जनप्रतिनिधि पनि त्यत्तिकै मिडिया विरोधी हुनुहुन्छ या मेयर मात्रै?
योभन्दा अगाडिका मेयरहरूको पनि हामीले स्टोरीहरू लेखेकै हो, तर जस्तो पोलिटिकल पार्टीबाट जित्नेहरूको लेख्दा चाहिँ उहाँले के गर्नुहुन्थ्यो भने, उहाँलाई चित्त नबुझेको कुरा भयो भने पनि फोन गरेर यस्तो यस्तो भएछ के हो, तपाईँले बुझ्नु भएन कि, हामी बुझाइदिन्छौँ, बरु आउनु छलफल गरौँ भन्ने, होइन, त्यसरी कुरा गर्ने, प्रेस मिटै गर्दा पनि उनीहरूले बोलाउने सबैलाई, त्यो गर्ने गर्नुहुन्थ्यो। अरू जनप्रतिनिधि चाहिँ यति साह्रो चाहिँ हुनुहुन्न, अरूको पनि धेरै, त्यहाँ वडाध्यक्षहरू पनि मैले पहिला एउटा स्टोरी लेखेको थिएँ सहकारीको विषयमा, यो खोज पत्रकारितामै लेखेको थिएँ, हिमालमै छापेको थियो, त्यो वडाध्यक्षको भूमिका छ, स्थानीय सरकारले नै यो सहकारी ठगहरूलाई चाहिँ प्रोत्साहन गरिरहेछ भन्ने स्टोरी थियो। त्यसमा उहाँले अलिअलि व्यक्तिगत अलिअलि भन्नुभयो, तर यो लेभलको धम्की नै दिने यस्तो चाहिँ गर्नुभएको थिएन।
अनि जस्तो तपाईँलाई यसरी धम्की आइरहँदाखेरि वाट्सएपबाट अरू फेसबुक प्लस इन्टरनेटका अरू कमेन्ट पोस्टहरू जति गरेर तपाईँले लेखेको समाचारमाथि कमेन्ट गर्दा अथवा तपाईँलाई यसरी डाइरेक्ट वाट्सएपबाट आइरहँदा अथवा फोनबाट आइरहँदा तपाईँले जुन कुरो सेयर गर्नुभयो यो चाहिँ अरू पत्रकार साथीहरूलेलाई यसले त्रास सिर्जना गरेको छ कि छैन? तपाईँमा त त्रास भएको मानसिक रूपमा पनि तपाईँ धेरै गाह्रो भयो भन्नुभयो होइन समाचार लेख्न यो जारी राख्नको लागि अरू पत्रकार साथीहरूलाई यसले कस्तो असर गरेको छ?
अरू पत्रकार साथीहरूलाई पनि पहिला एक दुईजनाले अलिअलि यसरी समाचार लेख्दा प्रश्न उठाउँदाखेरि उहाँले गाली गलौज गर्ने समर्थकले श्रद्धाञ्जली दिने त्यस्तो गरेपछि उहाँ धेरै हस्किनुहुन्छ। धेरैले त अहिले लेख्ने आँटै गर्दैनन् त्यहाँको पत्रकार साथीहरूले चाहिँ अहिले कि त कस्तो छ भने पत्रकारिता पनि केही साथीहरू उहाँकै उसमा लागेर पछि अभियानमा लागेर चाहिँ युट्युबतिर लाग्नु भएको छ। धेरैले अब विवाद हुन्छ गाली गर्छन् त किन फेस गर्ने रिस्क किन लिने भनेर लेख्नु हुन्न। अहिले पनि मेरो आइसकेपछि पनि अरू पत्रकार साथीहरूले पनि अब लेख्न चाहिँ अलिक रिस्क नै हुने रहेछ भनेर त्यो सेल्फ सेन्सरसिपको अवस्था छ त्यहाँ लेख्न लेखो कि गाली आइहाल्छ अलिक खुलेर लेख्नलाई आफूलाई लागेको तरिकाले लेख्नलाई चाहिँ गाह्रै हुन्छ अहिले पनि।
यसको मतलब जस्तो स्थानीय तहमा थुप्रै त्यस्ता विषयहरू छन् रिपोर्टिङ गर्नुपर्ने खालको तर धेरै चाहिँ सेल्फ सेन्सरसिपकै कारणले गर्दाखेरि धेरै पत्रकार साथीहरूले त्यो हिसाबले समाचार खोज पत्रकारिता गर्ने चान्सेस चाहिँ एकदम कम छ।
हो त्यो चाहिँ रिस्क किन लिने किन झगडा गरिराख्ने होइन फेरि मलाई पनि गाली गर्ला तनाव होला भन्ने हिसाबले पनि धेरै लेख्न सक्नु भएको छैन। अब त अहिले तिन तहको सरकार भएको हिसाबले एउटा तह त स्थानीय तह नै हो नि अन्त एउटा सरकारै हो त्यहाँ अब सरकारमा हुनुपर्ने सबै कुराहरू छन् त्यहाँ लेख्नुपर्ने धेरै कुराहरू छन्। धर्म भने उहाँले चाहिँ अब यस्तै हर्कसम्मकै कुरा गर्दाखेरि चाहिँ उहाँले एउटा अभियन्ताको रूपमा हुँदाखेरि चाहिँ यहाँ भ्रष्टाचार छ अनियमितता छ म ठिक गर्छु पानीको अभाव छ म चाहिँ पुरा गर्छु भनेर आउनुभयो। तर उहाँ जसरी अरूलाई विरोध गरेर आउनुभयो अहिले उहाँले त्यही कुरा दोहोऱ्याइराख्नु भएको छ। आफैले चाहिँ सिस्टममा जति पनि पैसा उठिरहेको छ केही कुनै पनि सिस्टममा आउँदैन नगरको खातामा पनि आउँदैन बाहिर बाहिरै आउँछ बाहिर बाहिर खर्च हुन्छ। अनि त्यस्तो मान्छेले उहाँले चाहिँ त्यसो गर्छु राम्रो गर्छु सुधार्छु दलहरूले राम्रो गरेनन् भनेर चाहिँ पब्लिकलाई भनेर मत पाउनुभयो जित्नुभयो नि त। त्यसरी आएको मान्छेले फेरि त्यसै गरो उहाँ पनि त्यही बाटोमा जानुभयो कानुनको पालना गर्नु भएन भनेर त्यही अवस्था उठाएको नि हामीले मैले त्यही त लेखेको नि। त्यो लेख्दाखेरि चाहिँ उहाँ पनि फेरि त्यही बाटोमा जानुभयो त्यो भएर च्यालेन्ज छ अहिले पनि अरू साथीहरूलाई पनि गाह्रो छ मलाई पनि गाह्रै भएर चाहिँ।
तपाईँ अहिले विस्थापित हुनुहुन्छ?
एक साथ विस्थापितै भन्नुपर्छ
पत्रकारिता त गरिरहनु
पत्रकारिता गरिरहेको छु तर उहाँकै विषयमा अरू पनि त्यही नगरपालिकाको विषयमा त्यहाँको व्यतिथिको विषयमा फेरि पनि लेख्दाखेरि त्यहीँ बसेर लेख्न अलिक आँट आएन किनभने त्यहाँ बसेर लेखौँ कि फेरि गाली गलौज आउने अनि अब के सम्म भयो भने मैले त्यो समाचार लेखिसकेपछि सामाजिक सञ्जाल यताउता त भइहाल्यो वाट्सएप मेसेन्जरमा त आइहाल्यो मेरो घर अगाडि पनि मान्छे आउने त्यो टोलमा पनि आएर यहाँ गोपाल दाहाल कहाँ बस्छ भनेर मोटरसाइकलमा आएर मान्छेहरूले सोध्ने टोलको उसमा पनि पसलतिर पनि अनि मेरै घर अगाडि आएर चाहिँ गोपाल दाहाल यहाँ बस्छ भनेर दुई तिनवटा मोटरसाइकलमा आएर चार पाँचजना मान्छेले मेरो श्रीमतीले देखिछन् यो घरमा बस्छ भनेर हिँडिहाल्यो त्यहाँदेखि नबसेको मान्छे चाहिँ चिन्दिनँ। त्यसपछि चाहिँ अब मेरो बच्चाहरूमा पनि अलिकति मानसिक रूपमा तना घरको सम्मको मान्छे आइहाल्छ कि भनेर ढोका थुनेर बस्ने होइन मानसिक रूपमा अनि मेरो श्रीमतीको चाहिँ नगरपालिकाको 200 मिटर छेउमा एउटा यो डेस्कटपको कम्प्युटर सम्बन्धी पसल छ त्यहाँ पनि मान्छेहरू आएर अलि श्रीमानलाई सम्झाउनु नि किन लेखेको त्यस्तो भन्ने खालको त्यसो गर्ने त्यो हिसाबले चाहिँ अलिकति मलाई
मानसिक
रूपमा चाहिँ त्यहीँ बसेर फेरि लेख्दा गाह्रो हुन्छ पहिले चाहिँ योभन्दा अगाडिको घटनामा चाहिँ उहाँले त्यसो भन्ने बित्तिकै समर्थकले आएर हस्पिटलमा लाइनमा बसेको मान्छेलाई पनि कुटपिट गरेको घटना छ होइन त्यो कारणले चाहिँ त्यहाँ रिस्क भएर त्यहीँ बसेर चाहिँ लेख्न गाह्रो हुन्छ भनेर म चाहिँ त्यहाँबाट अहिले बाहिर निस्केर यता आएको हो।
यति धम्की खेपिरहँदा पनि तपाईँले पत्रकारिता त निरन्तर गरि नै रहनु भएको छ होइन त्यसपछि पनि समाचार फेरि अरू पनि निकालिराख्नु भएको छ तपाईँको समाचार त आउँदैन?
हजुर समाचार त लेखि नै रहेछ मेरो अब पेसा नै त्यो बाहेक पत्रकारिता बाहेक केही पनि छैन पहिलेदेखि त्यही गरियो त्यही जान्यो।
आफ्नो सुरक्षाको लागि अथवा यस घटनापछि तपाईँले के गर्नुभयो जस्तो यस विरुद्ध यो घटना विरुद्ध एक्सन लिनु हुनलाई कुन चाहिँ निकायलाई अप्रोच गर्नुभयो के गर्नुभएको छ त्यो अलिकति बताइदिनुहोस्।
यो मलाई त्यसरी गाली गलौज आउने थ्रेट आएपछि चाहिँ मैले सुरुमा चाहिँ त्यहाँको पत्रकार महासङ्घको त्यहाँको जिल्लाको पदाधिकारीले भने त्यसपछि प्रहरीलाई खबर गरेँ अनि प्रहरीले चाहिँ पत्रकार महासँग पनि छलफल गऱ्यौँ हामीले कसरी गर्ने भनेर, त्यसपछि प्रहरीमा गएर एउटा शान्ति सुरक्षाको लागि निवेदन दिउँ, त्यसरी गाली गलोज गर्नेहरूको चाहिँ स्क्रिनसट सहित गरेर एउटा उजुरी नै दिउँ प्रहरी इलाका प्रहरी कार्यालय धरानमा। तर हालसम्म चाहिँ प्रहरीले गर्दैछौँ भन्छन्, कसैलाई पनि पक्रेको सोधखोज गरेको त्यस्तो चाहिँ थाहा छैन। त्यसपछि सिडिओ त्यहाँ चाहिँ इलाका प्रशासन कार्यालय धरानमा छ, त्यो मार्फत सिडिओलाई पनि इलाका प्रशासन मार्फत जिल्ला प्रशासनमा अनि पठायौँ एउटा महासङ्घकै थ्रोबाट ज्ञापन पत्र। अनि त्यही बेला गृहमन्त्री धराना आउनुभएको थियो, त्यो बेला चाहिँ उहाँलाई पनि गएर भेटेर यस्तो यस्तो छ भनेर उहाँलाई पनि दियौँ। उहाँहरू सबैले हामी चाहिँ अब यो गलत हो, उहाँहरूले यसो गर्न मिल्दैन, कानुनी उसमा जानुपर्छ भन्नुभयो। तर अहिलेसम्म कसैलाई पनि सोधखोज गरेको त्यस्तो थाहा छैन, पक्राउ गरेको थाहा छैन। त्यसपछि चाहिँ अब प्रहरी प्रशासनले पनि अब त्यत्रो खबर गरे, एक महिना नै भइसक्यो नि त, कसैलाई नगरेपछि चाहिँ झन् असुरक्षित चाहिँ महसुस हुने रहेछ।
मानव अधिकार आयोगले पनि हामीले चाहिँ पत्रकार गोपाल दाहालको सुरक्षाको लागि पत्र पठाएका छौँ प्रशासनलाई भनेर खबर गर्नुभएको थियो होइन, उहाँले पनि त्यो जानकारी दिनुभएको थियो, यसमा केही भयो त प्रहरी प्रशासनबाट?
प्रहरीबाट चाहिँ भएको केही पनि थाहा छैन। मानव अधिकार आयोगदेखि अब विभिन्न मानव अधिकारसँग सम्बन्धित जस्तो फ्रिडम फोरमदेखि सबैतिरबाट मलाई चाहिँ के कसो छ भनेर सोधखोज गरिराख्नु भयो, बुझिराख्नु भयो, त्यसले पनि एउटा ढाडस चाहिँ दिने रहेछ होइन, मेरो हेरिराख्नु भयो चाहिँ मलाई पनि कसैले त्यति साह्रो चाहिँ केही नहोला कि भन्ने अलिकति चाहिँ हुने रहेछ त्यसबाट पनि। तर प्रहरी प्रशासनले चाहिँ तुरन्त एक्सनमै चाहिँ गएको छैन, उहाँहरूसँग कुरा गर्दा हामी प्रोसेसमै छौँ, अब अहिले भन्ने बिग्रित त हुँदैन, उहाँहरू पनि हामी खोज्नु पऱ्यो, टाइम चाहिँ अलि लाग्न सक्छ भन्नु चाहिँ भन्नुभएको छ।
र अब यति हुँदै गर्दा अब थप चाहिँ सहयोग अथवा सपोर्ट तपाईँको सेक्युरिटीको लागि होइन, तपाईँको प्रोफेसनल सेफ्टी पनि पत्रकारिताकै सेफ्टीको लागि पनि के भइदिए हुन्थ्यो अथवा कसले के गरिदिए हुन्थ्यो भन्ने के अपेक्षा छ तपाईँको?
सुरुमा चाहिँ अब यो चाहिँ कानुनी विषय पनि भएकोले उहाँले यसरी सामाजिक सञ्जाल मार्फत उहाँले चाहिँ आफै मेयरले आफैले चाहिँ भिडियो बनाएर मेरो फोटोसहित राखेर टिकटकमा हाल्ने होइन, यो गोपाल दाहाल फटा भन्ने यसको स्रोत के हो, आर्थिक स्रोत भन्ने, त्यस्तो गाली गलोज गर्ने अनि सामाजिक सञ्जालमा नाम थोकेर लेख्ने, म पत्रकारिता अन्त्य गरिदिन्छु, नेपाल बस्न नहुने बनाइदिन्छु भनेको हिसाबले चाहिँ त्यो कानुनी रूपमा पनि जान पाए चाहिँ हुन्थ्यो भन्ने छ। त्यहाँ पत्रकार महासङ्घले चाहिँ अहिले बार एसोसिएसनसँग हामी छलफल गर्छौँ पत्र पठाएर भनेर भन्नुभएको छ। अनि त्यसबाहेक अब अरू मानव अधिकारदेखि फ्रिडम फोरम जस्तो जस्तै वाक स्वतन्त्रताको लागि काम गरिरहेका संस्थाहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ कानुनी रूपमा लड्नलाई सहयोग गरिदिएदेखि चाहिँ हुन्थ्यो भन्ने छ। अनि अब म चाहिँ केही समय त्यही अवस्थामा फेरि पनि लेख्नुपर्ने छ अझै, त्यो लेख्दा त्यहीँ बसेर लेख्न अलिक गाह्रो भएकोले मानसिक रूपमा पनि अलिक गाह्रो भएको कारणले चाहिँ म त बाहिर आएँ काठमाडौँतिर।
अब तपाईँले यसको मतलब खोज पत्रकारिता गरेर आफूले असुरक्षित महसुस गरिसकेपछि आफूले काम गरिरहेको ठाउँ पनि छोड्नुपर्ने, त्यस्तो त्यो खालको ठुलो चुनौती आयो तपाईँले भन्नुभयो। अब यो कुरा गर्दै गर्दाखेरि अलिकति जस्तो स्थानीय तहमा अघि पनि कुरा ल्याउनु भयो, जस्तो आफै सरकार भइसकेको र त्यहाँ धेरै अधिकारको कुरा, बजेटको कुरा होइन, र कानुन बनाउने कुरा, निर्णय गर्ने, छलफल नीति बनाउने कुरा धेरै अधिकार गइरहँदाखेरि त्यहाँ लुकाइएका अथवा उत्खनन गर्नुपर्ने अथवा लेखिनुपर्ने कुराहरू, पत्रकारले ल्याउनुपर्ने कुराहरू कस्ता कस्ता विषय छन्? किनभने तपाईँले लामो समयदेखि गरिरहनु भएको छ र अझ निकै खोज गरेर रिपोर्टिङ गरिरहँदाखेरि के कुराहरू चाहिँ विशेष छन् स्थानीय तहमा जो चाहिँ पब्लिक चासोको कुराहरू हुन्छन् र बाहिर ल्याउनुपर्छ जस्तो लाग्छ?
हजुर, त्यहाँ मैले धरानकै सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ जस्तो चाहिँ अन्य पालिकाहरू अरूले जस्तो आधारभूत कुराहरू हुन्छ नि, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता कुराहरूमा चाहिँ त्यति साह्रो ध्यान छैन। जस्तो संविधानले नै, ऐनले नै चाहिँ स्थानीय पाठ्यक्रम बनाउने चाहिँ अधिकार दिएको छ स्थानीय तहलाई, उहाँहरूले एउटा पाठ्यक्रम सात वर्षमा त्यो व्यवस्थाको बनाउनु पर्ने भन्ने व्यवस्थाको संविधान भनेको 7-8 वर्षमा चाहिँ एउटा पाठ्यक्रम बनाउनु भयो, त्यो पनि विवाद भएर अहिले चाहिँ लागू भएको छैन। स्वास्थ्यमा त्यस्तै थुप्रै समस्याहरू छन्, शिक्षामा जस्तो अहिले यहाँ काठमाडौँहरूतिर देख्दाखेरि शिक्षामा के गर्न सक्दो रहेछ स्थानीय तहले भन्ने छ, तर त्यहाँ त्यतातिर उहाँको केही पनि फोकस छैन। र नगरको बजेटबाट कसरी विकास गर्ने, त्यसको नीति कसरी बनाउने भन्नेतिर पनि ध्यान छैन, खालि बाहिरबाट पैसा उठाउने, चन्दा माग्ने, त्यो चन्दा चाहिँ त्यो सिस्टममा आउँदैन, नगरको केही पनि सिस्टममा नल्याउने, बाहिर बाहिरै खर्च गर्ने, अनि त्यो चाहिँ गोजीमा राख्ने, गोजीमा खर्च गर्ने, त्यस्तो छ। त्यो लगायत त्यहाँ आधारभूत कुराहरूमा त केही खासै कामै भएको छैन, त्यसमा हो त्यस्तो खोज गर्नुपर्ने विषयहरू त धेरै नै छन्। विशेष गरी त्यो आर्थिक पारदर्शिता छैन। उहाँले अहिले पछिल्लो समय के गर्नुभएको छ भने पछिल्लो चाहिँ नगरसभाबाट मेयर भिजन कोष भनेर 5 करोड रुपियाँ आफ्नो भिजनको लागि उहाँ खर्च गर्ने आफ्नै उसमा तजबिजीमा, अनि अर्को फेरि मेयर कोष भन्ने 1.5 करोडको छ, त्यो छ उपमेयर भिजन कोष भन्ने 3 करोड छ, अर्को उपमेयर कोष भन्ने फेरि छुट्टै छ, त्यसमा चाहिँ 75-80 लाख छ, त्यसरी 8-10 लाख चाहिँ मेयर र उपमेयरको भिजन आफ्नो आफ्नो भिजन छुट्टा छुट्टै गर्ने भन्ने त्यस्तोमा छ। तर आधारभूत कुरामा चाहिँ त्यति उहाँहरूको ध्यान छैन। त्यो लगायतको धेरै विषयहरू नै छन्
आर्थिक पारदर्शिता,
आर्थिक पारदर्शिता छैन। अहिले स्थानीय सरकारले धेरैवटा कानुन बनाउन पाउँछ आफै, उहाँ आएपछि एउटा पनि कानुन बनेको छैन नयाँ स्थानीय कानुन। उहाँले त किन बनाउन, त्यो कानुन बनाउनको लागि त्यहाँ एउटा कानुन समिति भन्ने बनाउनुपर्छ, त्यो बनाउनै चाहनुभएको छैन। त्यसमा के छ भने त्यसमा चाहिँ अलिकति त्यहाँको दलहरूको पनि कमजोरी छ। पहिला अघिल्लो पालि उहाँभन्दा अगाडिको उसमा चाहिँ दलहरूको एउटा दलको चाहिँ कार्यपालिका सदस्यदेखि बहुमत थियो, उहाँले अब हाम्रै हो भन्ने सोच्नुभयो, के भन्नुभयो त्यो स्थानीय चाहिँ बैठक सञ्चालनकारी विधि चाहिँ अलिकति स्ट्रङ, मेयरले जे भनौँ त्यही लागु हुने खालको तरिकाले बनाउनु भयो। जस्तै स्थानीय सरकार सञ्चालन 2074 चाहिँ कुनै पनि बैठकमा निर्णय गर्दाखेरि, कार्यपालिकामा निर्णय गर्दाखेरि चाहिँ बहुमतले निर्णय गर्नुपर्ने भन्ने व्यवस्था छ। त्यसमा चाहिँ त्योभन्दा अगाडि बढेर धरान उपमहानगरपालिकाको बैठक सञ्चालन कार्यविधि 2074 भन्ने छ, त्यसमा चाहिँ सहमति नभएमा, बहुमतले पनि नसकेमा चाहिँ अन्तिममा मेयर को निर्णय अन्तिम हुने भन्ने खालको व्यवस्था छ। त्यो
भनेपछि त त्यही कानुनले गर्दा नै अहिले
हो, त्यो भएर चाहिँ उहाँले यत्रो अरू
पार्टीलाई दबाउनको लागि सहयोग,
अरू पार्टीहरूले चाहिँ पार्टीहरूकै छन्, पार्टीकै मान्छे छन् नि त अरू कार्यपालिका सदस्य त, तर त्यत्रो हुँदा पनि उहाँ एक्लैले त्यहाँको कतिपय निर्णय गर्ने आफ्नो खुसी गर्नेको चाहिँ त्यो पनि हो एउटा कारण चाहिँ उहाँले गरिदिनुहुन्छ। अनि त्यही कारणले त्यो त परिवर्तन हुनसक्छ बहुमतले कार्यपालिकाले गर्यो भनेर, तर त्यसको लागि कानुन समिति बनाउनुपर्छ, कानुन समिति उहाँले बनाउनै हुन्न, त्यो चाहिँ चेन्ज गर्छन् र म फेरि आफ्नो खुसी गर्न सक्दिनँ भन्ने हिसाबले। त्यसबाहेक खानेपानी बोर्ड भन्ने छ त्यहाँ, पहिले खानेपानी संस्थान थियो, त्यो हटाएर एडिबीको सहयोगमा चाहिँ करिब 2 अर्बले धरानको खानेपानीको समस्या समाधान गर्न भनेर बजेट आयो, त्यसबाट खानेपानी बोर्ड भयो। पहिले उहाँ चाहिँ अहिलेको मेयर चाहिँ विरोधमा हुनुहुन्थ्यो, खानेपानी बोर्ड हुँदैन, खानेपानी संस्थान नै चाहिन्छ भनेर, पछि अहिले त्यहाँ भ्रष्टाचार छ छानबिन गर्नुपर्छ भन्ने आवाज उठाउनुहुन्थ्यो। अहिले उहाँ मेयर भएर गएपछि चाहिँ छानबिन त्यतातिर के ध्यान छैन, म आफै अध्यक्ष हो भनेर आफैले सो गर्छु,
जे कुरा गरेको त्यही उल्टो छ,
त्यही उल्टो छ। अनि त्यसमा चाहिँ कस्तो छ भने त्यसको ऐनमा चाहिँ नगरपालिकाको मेयर पदेन सदस्य, उद्योग वाणिज्य सङ्घ अध्यक्ष पदेन सदस्य, अनि सरसफाई डिभिजनको पदेन सदस्य, अनि उपभोक्ताबाट एकजना गरी जम्मा 5-7 जनाको एउटा कमिटी हुन्छ। त्यसमा चाहिँ त्यो बोर्ड मिटिङले चाहिँ कसलाई अध्यक्ष भनेर तोक्ने व्यवस्था छ। अगाडि चाहिँ मेयरलाई तोकेको थियो त्यो, तर मेयरलाई तोक्ने बित्तिकै सधैँ मेयर हुने भन्ने चाहिँ होइन, उहाँले चाहिँ पहिले पनि मेयर थियो मै हो भन्नुहुन्छ, बोर्डमा अहिले कोही सदस्य छैन, मिटिङ पनि एकपल्ट भएको छैन, अनि उहाँ आफै अध्यक्ष भनेर त्यहाँको बजेट चलाइराख्नु भएको छ। अब त्यो चाहिँ पछि अब के हुन्छ, कानुनले त के त गर्ला
होइन। अनि यसो गर्दै गर्दाखेरि जस्तो त्यहाँभित्रको अरू सदस्यहरू अथवा चाहिँ महानगरपालिकाभित्र चुनिएर आएका अरू वडाका अध्यक्षहरू त्यो जुन हुनुहुन्छ उहाँहरूको राय चाहिँ के हुन्छ,
उहाँहरू त यो गलत हो भनिराख्नु भएको छ, आवाज उठाइराख्नु भएको छ। पहिलेको अहिले उहाँहरूको कार्यकाल सकियो, ती सदस्यहरूको कार्यकाल नसकिँदै ती सदस्यहरू बोर्डका सदस्यहरूले मुद्दा पनि हालेको छन् अदालतमा, यो चाहिँ उहाँ चाहिँ कानुन विपरीत अध्यक्ष हुनुभएको, आफूलाई स्वघोषित हो उहाँ चाहिँ होइन भनेर, तर अदालतले लम्बाइदिएको अहिलेसम्म फाइनल भएको छैन, उहाँले चलाइराख्नु भएको छ त्यसरी नै सिस्टममा। अहिले धरान उपमहानगरपालिका केही पनि सिस्टममा छैन, उहाँलाई अब यस्तो खोलामा पार्क बनाउनु भएको छ, त्यसमा त अब एउटा कार्यविधि हुन्छ नि नगरमा, त त्यहाँ चाहिँ आवश्यकता हो कि होइन पार्क बनाउने भन्ने एउटा छलफल हुन्छ होइन, बोर्डमा बैठक हुन्छ, पास गर्नु पऱ्यो, अध्ययन गर्नु पऱ्यो, त्यो चाहिँ वातावरणीय हिसाबले त्यसको प्रभाव के हो आई गर्नु पऱ्यो, त्यस्तो केही पनि छैन। उहाँलाई देखो यो खोलामा चाहिँ पार्क बनाउनु पऱ्यो भनेपछि त्यहीँ सुरु भइहाल्यो। अनि उहाँको चाहिँ नियत कस्तो देखिन्छ भने सुम्निमा पारुवाङ भन्ने विषयमा चाहिँ उहाँले नै सुरुमा प्रस्ताव ल्याउनु भयो, सुम्निमा पारुवाङको मूर्ति बनाउने धरानको चिन्डे डाँडा भन्ने ठाउँमा बनाउनुपर्छ भन्नु, कार्यपालिकाले त्यो त राम्रै हो, एउटा पर्यटकीय क्षेत्रको विकास हुन्छ लु गरौँ भनेर एउटा समिति बनायो कार्यपालिका बैठकले चाहिँ, उहाँकै संयोजकत्वमा अरू कार्यपालिका सदस्य राखेर 5 सदस्य समिति बनायो, त्यसले चाहिँ त्यहाँ अध्ययन गर्ने, अध्ययन समिति भनेर बनाएको थियो, अध्ययन गर्ने अनि त्यसरी बाहिरबाट आउने पैसा सहयोगमा आउने पैसा चाहिँ नगरको पहिले कोषमा आउनु पऱ्यो, त्यसबाटै खर्च गर्ने भन्ने निर्णय गर्ने बित्तिकै उहाँलाई त चित्त बुझेन। त्यो कोष चाहिँ नगरका आएपछि त एउटा सिस्टममा जानुभयो, हिसाब देखिने भयो, त्यो भन्ने बित्तिकै भोलिबाट उहाँले बाहिर छुट्टै संस्था दर्ता गर्नुभयो, उहाँ आफै अध्यक्ष भनेर सुनिमा पारुवाङ प्रतिष्ठान नेपाल भनेर गर्नुभयो। त्यो चाहिँ उता चाहिँ त्यो उनी भएन, अध्ययनै अगाडि बढेन, बाहिर आफै अध्यक्ष भएर बनाउनु भयो। त्यसपछि बाहिरबाट जति आउने पैसाहरू खाता, तर त संस्थाको खाता पनि खोल्नु भएन, फेरि संस्थामा छैन, उहाँहरूको व्यक्तिगत उहाँ आफ्नो एकजना अनि अरू उहाँको दुईजना समर्थकको नाममा खाता खोलेर उहाँलाई ब्याङ्कमा खाता खोल्नु भएको छ, त्यो पैसा त्यहाँ आउँछ, उहाँहरूको आफ्नो खुसीले खर्च गर्ने हो। त्यो चाहिँ त्यस्तो खालको विकृतिहरू धेरै छन्। अर्को कोकाबाट खानेपानी ल्याउने भनेर गर्नुभयो, त्यसमा चाहिँ मान्छेहरूले विदेशबाट पठाइदिने पैसा,
मिडियामा धेरै हल्लाखल्ला भएको थियो नि, त्यो केस वास्तवमा के थियो?
त्यो कोकामा पानी जस्तो उहाँकै पहिलेको एजेन्डा उहाँले उठाउनु भएको चाहिँ यहीँ भ्रष्टाचार छ, यहीँ पानी पुग्छ, तर त्यो भ्रष्टाचारले गर्दा काम भएन, भ्रष्टाचारीको छानबिन गर्नुपर्छ, यहीँबाट पानी ल्याउनुपर्छ भन्ने थियो। तर अहिले उहाँले त्यता ध्यान छैन, त्यहाँ चाहिँ उहाँले सात उहाँहरूकै दाबी अनुसार 7 करोड खर्च, अडिट सडिट केही भएको छैन, उहाँकै हिसाब अनुसार चाहिँ 7 करोड खर्च भयो भन्नुहुन्छ कोकाबाट धरान पानी ल्याउँदा। उहाँहरूको त्यसबाट आउने पानी भनेको कति भने 5-6 लाख लिटर पानी हो दैनिक, त्यो 7 करोड खर्च गरेकोमा। तर खानेपानी बोर्डकै विज्ञहरूले के भनेको छन् भने त्यहाँ चाहिँ जस्तो एडिबीको प्रोजेक्ट अन्तर्गत चाहिँ जमिन मुनिबाट पानी निकालेको छ बोरिङ गरेर, त्यो बोरिङ 7 करोडले करिब 5 जस्तो बोरिङ बनिरहेछ, 1-1.5 करोडसम्म पर्छ, त्यसबाट 1 करोड लिटर जस्तो पानी आउँथ्यो दैनिक त्यही पैसाले। तर उहाँले 6 लाख निकालिदिराख्नु भएको छ, 5-6 लाख दैनिक आउनु भएको छ, त्यो अनावश्यक ठाउँमा खर्च गर्ने त्यस्तो छ। त्यही कुरा हामीले त आवाज उठाएको, उहाँले चाहिँ मनमा के लाग्यो त्यो योजना ल्याउनुहुन्छ, जस्तो बाटोमा खोर्सानी रोप्ने भनेर बजेट छोडेर बाटो गमलामा खोर्सानी रोप्नु भयो, त्यो चाहिँ त्यो त हावा पानी त्यहाँको धुलो प्रदूषणले खोर्सानी हुँदैन, मरिहाल्छ, फेरि नर्सरीबाट गयो अर्को ल्याएर आएको, त्यस्तो खालको छ
विकास निर्माणको गतिविधिमा पनि जुन हिसाबको सहभागिता हुनुपर्ने हो, नीति निर्माण गर्नुपर्ने हो, विकास निर्माणमा चाहिँ सबैलाई चाहिँ सबैको कुरा सुनेर समेटेर अगाडि बढाउनु पर्ने हो, त्यो छैन,
त्यो त छैन, उहाँले कसै कुरै सुन्नुहुन्न, सल्लाहकारहरूको पनि सल्लाहकार राख्नुहुन्न,
यही विषयलाई चाहिँ लिएर मैले समाचार बनाउनु
हो, यो चाहिँ गलत भयो, धरानको विकास त होइन, यसले चाहिँ धरान उल्टोतिर गयो भन्ने हिसाबले लेखेको, त्यो भएर चाहिँ उहाँ रिसाउनु भयो,
त्यो कुराले उहाँलाई धेरै चिडायो,
धेरै चिडायो।
सङ्घीय राजधानी काठमाडौँ र धरान अथवा यहाँ काठमाडौँभन्दा बाहिरका ठाउँहरूमा कति फरक होला, जस्तो यो खालको खोजपूर्ण पत्रकारिता गर्दाखेरि, खोजमूलक पत्रकारिता गर्दाखेरिको चुनौतीहरू उहाँ हुँदा बाहिर हुँदा धेरै, काठमाडौँमा हुँदा धेरै अथवा थोरै, अथवा यो खालको के चुनौती फरकहरू छन् तपाईँलाई कस्तो लाग्छ?
त्यो चाहिँ डेफिनेटली फरकै हुँदो रहेछ मेरो अनुभवमा पनि, जस्तो यहीँ बसेर मैले लेखेँ भने यो त अब काठमाडौँ ठुलो ठाउँ, धेरै मान्छेहरू त्यति साह्रो डाइरेक्ट एक्सेस धेरैसँग हुँदैन, धेरैले चिन्दैन नि त, त्यो हिसाबले यहाँ अलिक रिस्क कम हुन्छ, अलिक सानो ठाउँमा जस्तो धरान जस्तो ठाउँमा चाहिँ जसको बारेमा लेख्यो त्यसले एकअर्काले धेरैले चिन्छन् क्या, चिन्छ कहाँ बस्छ भने पनि धेरैलाई थाहा हुनसक्छ, त्यो हिसाबले रिस्क हुने रहेछ, बाहिर बस्दा चाहिँ रिस्क हुन्छ, गाली गलोज गर्ने, अब कति ठाउँमा कुटपिट पनि गर्न सक्ने, त्यस्तो घटनाहरू भएको छ नि त पहिले।
अहिले फ्रिडम फोरमले तयार गरेको रिपोर्टमा पनि यसरी खोज पत्रकारहरू विशेष गरी अरू ठाउँमा पनि, देशको विभिन्न ठाउँमा पनि जति खोजमूलक समाचारहरू तयार गर्ने साथीहरू पत्रकार भयो, त्यसपछि सूचनाको हकका अभियन्ताहरू भयो, उनीहरूमाथि पनि चुनौती छ भनेर त्यो ट्रेन्ड एनालाइसिस देखिएको छ। र उहाँको गोपालजीको कुरा आउँदा पनि गोपालजीले सेयर गरेको अनुभव पनि त्यही खालको देखियो। फ्रिडम फोरमले तयार गरेको रिपोर्टका केही विशेषता सेयर गर्नुहुन्छ?
यो रिपोर्टमा चाहिँ के देखेको छ भने खोजमूलक पनि विशेष गरी चाहिँ स्थानीय तहको भ्रष्टाचारहरू उजागर गर्ने हिसाबले जति पत्रकारहरूले समाचार लेख्नु भएको छ अथवा समाचार कतै सेयर गर्नुभएको छ उहाँहरू चाहिँ विशेष गरी आक्रमणमा पर्नुभएको छ। त्यो पनि कतिपय त स्थानीय नेताहरूबाटै अथवा वडा अध्यक्षबाट भनौँ अथवा उहाँहरूका परिवारबाट समेत पनि उहाँहरूले चाहिँ यस्तो उहाँहरू भिक्टिम हुनुभएको छ। यस प्रतिवेदनको थोरै डेटाको विषयमा कुरा गर्नुपर्दा चाहिँ यस वर्ष 2024 जनवरी जनवरीदेखि डिसेम्बरको अन्तिमसम्ममा चाहिँ फ्रिडम फोरमले झन्डै 53 घटना रेकर्ड गर्यो, यो प्रेस स्वतन्त्र विरोधी घटनाहरू जसमा चाहिँ पत्रकारहरूमाथि आक्रमण भएको थियो। र यस यी घटनाहरूमा चाहिँ टोटल 92 पत्रकारहरू चाहिँ प्रत्यक्ष प्रभावित हुनुभएको छ, त्यसमध्ये 15% चाहिँ महिला पत्रकार नै हुनुहुन्छ। र धरानमै पनि हजुरभन्दा अगाडि पनि एकजना सञ्जिता धमला भन्ने पत्रकार, उहाँ नै भिक्टिम हुनुभएको थियो, त्यो पनि मेयर साम्पाङबाट नै। उहाँ चाहिँ मेयरलाई चाहिँ एउटा पब्लिक हियरिङको प्रोग्राममा प्रश्न गरे बापत उहाँले केही प्रश्न गर्नुभयो नागरिकता अथवा महिला रोजगार सम्बन्धी, र त्यस प्रश्न गरे बापत उहाँले चाहिँ उहाँलाई कार्यालयमा भेट्न बोलाउनु भयो, र भेट्न बोलाएपछि उहाँको कार्यालयमा प्रहरी र सेक्युरिटी त्यहाँ अरू सेक्युरिटी अफिसरलाई बोलाएर चाहिँ उहाँमाथि दुर्व्यवहार गरियो। र त्यो दुर्व्यवहारको विरोधमा उहाँले चाहिँ बोल्दाखेरि फेरि उहाँ आफ्नो पर्सनल आफ्नो चेकअपको लागि हस्पिटलमा पुगेर लाइन बसिरहनु भएको बेलामा मेयर समर्थकहरूबाट चाहिँ उहाँमाथि आक्रमण भयो। यस्तो यो लगायत अब तपाईँमाथिको गोपालजीमाथिको आक्रमण र त्यसै गरी अब जस्तो कतिपय सूचनाको हकका अभियन्ताहरूले चाहिँ सूचना माग्न जाँदाखेरि उहाँहरूलाई चाहिँ अरेस्ट पनि गरियो।
तपाईँले यो घटनाले कति धेरै डिस्करेज हुनुभएको छ, तपाईँले अहिले पनि भन्नुभयो मैले त समाचार लेखिसकेको छु, त्यो हिसाबले तपाईँको प्यासन स्पिरिटमा त खास उगाएको छैन, एउटा त्रास त मानसिक रूपमा त्रास भइरहेको छ आफ्नो आफ्नो परिवारको सुरक्षाका लागि। अब पनि यस्तो चुनौतीलाई झेलेर पत्रकारिता अगाडि कसरी बढाउँदै हुनुहुन्छ, तपाईँ प्लान के छ?
म चाहिँ यही स्टोरी गर्दाखेरि पनि अगाडि अब उहाँको गतिविधि र पहिला पनि त्यस्तो गरेकोले केही चाहिँ आउला भन्ने चाहिँ थियो अलिअलि मानसिक रूपमा प्रिपेयर, तर यति धेरै गाली गलौज आउला यस्तो गर्लान् भन्ने चाहिँ थिएन। अनि यो आएपछि यसरी गाली गलौजहरू आएपछि सुरुमा त अब खासै केही नहोला भनिन्थ्यो, पछि चाहिँ के हुँदोरहेछ भने परिवारमा पनि दबाब, अरू आफन्तहरूले पनि त्यस्तोसँग के गरेको भन्ने यसो सामाजिक सञ्जाल हेरौँ, सबै आफैलाई मात्रै गाली गरिरहेको भेट देखिने, त्यस्तो भएपछि डिस्करेज हुँदो रहेछ, मैले पो गलत गरेँ कि भन्ने पनि यसो। अनि म सोच्छु आफै पनि, मैले त उहाँसँग व्यक्तिगत पनि केही होइन मेरो, होइन उहाँ त अब सार्वजनिक पदमा बसेको मान्छे, उहाँले गरेको चाहिँ यो है, यो चाहिँ कानुनमा यस्तो छ, यो चाहिँ गलत भयो भनेर देखाइदिनु त खोजेको नि, होइन मैले त के गल्ती हो र त्यो त, होइन मैले पत्रकारिता मार्फत जे गर्नुपर्थ्यो त्यही नै गरेको हो भनेर अलिअलि मन बुझाउने भयो। तर त्यस्तो आएपछि जता हेरौँ गाली गलोस् अनि आफन्तहरूले पनि त्यस्तोसँग के गरेको नगर भन्ने नलेख भन्ने त्यस्तो साथीहरूले पनि भन्ने, विदेशतिर हुने मेरै साथीहरूले पनि फोन गरेर यस्तोसँग न्यू नखोज्नु झगडा नगर्नु भन्ने, त्यसो गरेर चाहिँ डिस्करेज चाहिँ हुँदो रहेछ।
भनेपछि पत्रकारिता त्यसरी छोडि त हाल्नुहुन्न त,
त्यो चाहिँ अहिलेसम्म पत्रकारितै छोड्छु भन्ने छैन, पत्रकारितै छोड्छु भन्ने चाहिँ छैन, किनभने अहिलेसम्म 20-22 यही गरियो, योभन्दा बाहेक अरू केही पनि जानिँदैन पनि, त्यो हिसाबले यही नै
आफू सुरक्षित रहेर
हजुर आफू चाहिँ कसरी सुरक्षित रहने
कसरी रहने भन्ने विषयमा तपाईँले छलफल गरिरहनु भएको, त्यो पनि खुसी लाग्यो। उसको विभिन्न सङ्घ संस्थाहरूमा अप्रोच गरिरहनु भएको रहेछ, होइन लाग्छ उहाँहरूले पक्कै पनि सहयोग गर्नुहुन्छ होला।
र अब हजुर चाहिँ एउटा एक्सपिरियन्स खोज पत्रकार पनि हुनुभयो, होइन 2 दशकदेखि काम गर्दै आउनुभएको छ, र फ्रिडम फोरमको प्रतिवेदनले पनि खोज पत्रकारहरू चाहिँ विशेष थ्रेटमा रहेको देखाएको छ। यस हिसाबले चाहिँ अन्य खोज पत्रकारहरूलाई तपाईँ आफू सुरक्षित रहेर पत्रकारिता निरन्तर गर्नको लागि चाहिँ के सल्लाह सुझाव दिनुहुन्छ?
यो कस्तो हुँदैछ भने खोजमा पनि जस्तो करप्सन, अघि यहाँले उसको फ्रिडम फोरमको रिपोर्ट अनुसार पनि भन्नुभयो, करप्सनको विषयमा भ्रष्टाचारको विषयमा जस्तो खोज चाहिँ समाजमा भएको अरू कुराहरू जस्तो विकृति विसङ्गति कुरीतिहरूको पनि हुनसक्छ, त्यसमा भन्दा जस्तो डाइरेक्ट कुनै नेता कुनै मान्छे जोडिएको हुन्छ नि त्यसको भ्रष्टाचारको विषय त्यस्तो उजागर हुँदा बढी रहेछ रिस्क चाहिँ। तर त्यसमा चाहिँ आफू हुन चाहिँ कानुनी रूपमा सबै अध्ययन गरेर टाइम लगाएर आफू चाहिँ दरो भएर चाहिँ गर्नुपर्ने रहेछ पत्रकारिता, यो चाहिँ लेख्दाखेरि पनि म अहिले हुन त धेरैसँग सल्लाह गरेर उहाँले गरेको ठिक हो कि होइन भनेर धेरै पहिलेको चाहिँ महालेखा परीक्षकदेखि सबैसँग कुरा गरेर नै यो चाहिँ उहाँले जे गरिराख्नुहुन्छ त्यो चाहिँ गलत हो, त्यो चाहिँ कानुन विपरीत हो, भ्रष्टाचार हो भन्ने हिसाबले नै गरेको मैले पनि। त्यसरी आफू अलिक डर हुँदा चाहिँ हुँदोरहेछ, तर यस्तो हुनुहुन्छ मूर्खको अगाडि त फेरि केही पनि लाग्दैन, होइन अध्ययन गर्ने कानुन बुझ्नेसँग चाहिँ हो, मूर्खको अगाडि चाहिँ आफै सुरक्षित रहने अब आफै अब कसै लुकेर त के गर्यो सुरक्षित रहन्छ, त्यो चाहिँ सेक्युरिटी अब अथवा सुरक्षा निकायहरूसँग पनि यस्तो आफूले लेख्दैछु कुनै बेलामा चाहिँ खतरा हुन्छ भन्ने लाग्यो भने चाहिँ सुरुमै समन्वय गरेर चाहिँ हुने रहेछ। मैले चाहिँ अब त्यस्तो यति होला भन्ने पनि सुरुमा चाहिँ केही पनि गरेको थिइनँ, मैले चाहिँ त्यस्तो सुरक्षा निकायसँग मैले यस्तो लेखेको छु यस्तो खतरा हुनसक्छ भन्नु भने चाहिँ उनीहरूले निगरानी केही चाहिँ गरिदिने रहेछन् अहिले मलाई लागेको चाहिँ, त्यतिखेर चाहिँ मैले केही पनि गरेको थिइनँ।
आफूले अलिकति विशेष चासोको विषयलाई उदिनेर लेख्दाखेरि चाहिँ अगाडि सतर्कता अपनाएर अथवा म यो विषयमा लेख्दैछु भनेर त्यो अप्रोच राम्रो सुनाउनु भयो। त्यसै गरी अर्को जस्तो नानुजीले अघि भन्नुभयो उहाँहरूले सहयोग गर्ने यस्ता विषयहरू लेखिरहेका पत्रकारहरूलाई चाहिँ जस्तो मानवाधिकार आयोगमा सम्पर्क गराउने सेक्युरिटीमा चाहिँ यस्तो छ भनेर भन्न लगाउने उहाँहरूको रोल पनि देखियो यो पोजिटिभ देखियो। अब अर्को मैले सोध्न खोजेको लास्टमा चाहिँ जस्तो पत्रकार आफ्नै कारणले पनि कतिपय घटनाहरूमा चाहिँ अथवा प्रोफेसनल इथिकल्ली भनौँ न त्यो कोड अफ कन्डक्ट यस्तो यी कुराहरूले पनि पत्रकारमाथि आक्रमण हुने अथवा पत्रकारलाई दुर्व्यवहार गर्ने त्यस्तो घटनाहरू पनि कतिपय देखिन्छ
त्यो पनि हुन्छ छ कतिपय चाहिँ
पत्रकार पनि भनौँ न सुध्रिनुपर्ने त्यस्तो केही कुराहरू तपाईँको
त्यो पनि हुन्छ कति चाहिँ अब हाम्रो पत्रकारिता पनि कस्तो छ भने कति चाहिँ अब कुनै राजनीतिक दलसँग डाइरेक्ट आबद्ध भएका साथीहरू पनि हुन्छ त्यस्तो अवस्थामा कुनै कुनैमा चाहिँ के हुँदैन त्यस्तो साथीहरू लेख्दाखेरि चाहिँ म चाहिँ त्यस्तो भएको भए मलाई अलिक खतरा हुन्थ्यो म चाहिँ त्यो कतैतिर आबद्ध नभएको दलगत सङ्गठनहरूमा नभएकोले चाहिँ उनीहरूले पनि अलिकति त्यो उठाउन सकेनन् त्यस चाहिँ फाइदा हुनु चाहिँ यसमा कपै नहुँदाखेरि चाहिँ त्यसो हुनेहरूलाई चाहिँ के गर्छन् भने यो पार्टीले लेख्न लागेको भनेर पनि गाली गलोज गर्ने होइन यसको नजिक आबद्ध भन्ने अनि कति चाहिँ यहाँले भन्नुभएछ आचार संहितामा चाहिँ अलिक ध्यान नदिकन लेख्ने कतिपयले कतिले चाहिँ अलिकति सुनेको भरमा फ्याक्ट चेक नगरिकन लेख्दाखेरि पनि अलिअलि समस्या चाहिँ हुने गरेको छ। तर मैले चाहिँ यो गर्दाखेरि धेरै जस्तै उहाँकोहरूको सामु धेरै रिसाएको विषय भनेको चाहिँ उहाँले सुरुमा पत्रकार सम्मेलन गरेर बोलेको अनुसार चाहिँ उहाँ चाहिँ पहिला नक्कली माओवादी भएको विषयले चाहिँ उहाँलाई धेरै पिन्च गरेको रहेछ। मैले त्यहाँ के लेखेको थिएँ भने अहिले देश विदेशबाट चाहिँ जसरी उहाँलाई एकदम निस्वार्थ मान्छे पारदर्शी मान्छे उहाँ चाहिँ निष्कलङ्क मान्छे भनेर विश्वास गरेर चाहिँ पैसा पठाइराख्नु भएको छ करोडौँ करोड आइसकेको छ तर उहाँको पनि विगत चाहिँ आर्थिक रूपमा त्यस्तो छैन यस्तो हो उहाँ चाहिँ पहिले यति सालमा चाहिँ 65 सालतिर चाहिँ माओवादी भनेर पैसा उठाउन जाँदाखेरि पक्राउ परेर नक्कली माओवादी बनेर जाँदा सक्कली माओवादीले कारवाही गरेको भन्ने प्रसङ्ग त्यो चाहिँ लेखेको थिएँ। त्यो लेख्ने बेलामा मलाई पहिले पनि हल्ला थियो तर हल्लाको भरमा लेख्नलाई गाह्रो हुन्थ्यो। मैले कम्प्लीमा पनि 9-10 जनासँग भेरिफाई गरेको थिएँ पछि यस्तो आउन सक्छ यसले त अब उहाँलाई हिट गर्छ होइन पिन गर्छ भनेर 9-10 जनासँग त्यतिखेर उहाँले जसलाई पैसा मागेको उहाँसँग उसलाई कारवाही गर्ने माओवादीको त्यतिखेरको इन्चार्जसँग भेटेर उसको त्यतिखेर पार्टनर थियो एउटा ल्याङ्ग्वेज सेन्टरको त्यो पार्टनरसँग देखि त्यतिखेर घटना देख्नेहरू
भनेपछि तपाईँले व्यवसायिक एउटा असल पत्रकार अथवा व्यवसायिक पत्रकार भएर निर्वाह गर्नुपर्ने धर्म अथवा लेख्दाखेरि अपनाउनु पर्ने उपाय होइन त्यो सबै अवलम्बन गरेर मात्र समाचार तयार गर्नु
एकदम जय माओवादीको भने त्योसँग त्यसको त लिखित केही थिएन भिडियोहरू केही पनि थिएन तर चाहिँ ती मान्छेहरूसँग जतिसँग कुरा गरेँ मैले चाहिँ यो प्रयोजनको लागि गर्छु भनेर उहाँहरूको कतिजनाको चाहिँ भोइस पनि रेकर्ड गरेर अनि सबैसँग भेटेर गरेँ तर उहाँले पछि पत्रकार सम्मेलन गरेर त्यो चाहिँ मैले जे लेखेको त्यो चाहिँ स्वीकार्नु भयो उहाँले मैले कुटाइ चाहिँ खाएको हो म गएको हो तर माओवादीले दुर्व्यवहार गरेँ मलाई म चाहिँ अर्काको लागि गइदिएको हो भन्नुभयो भन्नु चाहिँ उहाँले तर ती त्यतिखेरको इन्चार्जहरू सबैसँग बोल्दा उहाँ आफै पनि संलग्न हो भन्ने चाहिँ देखिन्छ अनि हो त्यसले सबैसँग कुरा गर्यो भने अलिकति आफू सुरक्षित पनि भन्छ सबैसँग चाहिँ भेरिफाई गरेर फ्याक्ट चेक गरेर गऱ्यो भने चाहिँ जति अलिक खतरा कम हुन्छ पत्रकारिता त्यसमा पनि अलिक खोजमूलक पत्रकारिता गर्न अहिले पनि चुनौती नै छ। अब अहिले चाहिँ पछिल्लो समय सामाजिक सञ्जालदेखि यो चुनौती थप्ने चाहिँ यो पनि रहेछ अहिले सामाजिक सञ्जालको चाहिँ कस्तो भने निर्बाध रूपमा त्यसको कानुनले पनि अलिक स्पष्ट रूपमा कारवाही गर्न सक्ने त्यस्तो छैन जस्तो साइबर क्राइममा कतिले धरानकै केसमा पनि म हुँदाखेरि त्यहाँको उपमेयरै पीडित छन् उपमेयरको चाहिँ के भयो भने उहाँले मेयरसँग कार्यपालिकामा फरक मत राखेकै आधारमा चाहिँ उहाँले उहाँका समर्थकले श्रद्धाञ्जली दिनेदेखि एक दिन त टिकटकमा लाइभमै उहाँ चाहिँ बित्नुभयो भनेर श्रद्धाञ्जली सभै गर्दै रहेछन् उहाँले आफै सुन्नुभएछ। त्यसपछि उहाँले पछि प्रेस मिट गर्नुभएको थियो म जिउँदैछु भन्नको जानकारी दिन मैले गरेको मैले यस्तो सुने भनेर म आफै पीडित हुनुहुन्छ। उहाँले साइबर क्राइममा नि उजुरी दिनुभयो तर अहिलेसम्म कसैलाई कारवाही भएन। पूर्व उपमेयर मन्जु भण्डारी भन्नुहुन्थ्यो उहाँलाई पनि त्यसै गरेँ उहाँले पनि दिनुभयो कारवाही भएन। यो सामाजिक सञ्जालहरूको चाहिँ अहिले कस्तो भने सरकारले पनि कति विदेशमा बसेर गर्छन् होइन कति छदमा नाम प्रयोग गरेर गर्दोरहेछन् त्यस्तोलाई अलिक चुनौती नै रहेछ। अब हाम्रो कानुनले हाम्रो सरकारले पनि नसकेको हो कि अथवा व्यवस्था गरेको के हो त्यस्तो चुनौती छ। त्यसबाट चाहिँ बस्दै पत्रकारिता गर्न अलिक चुनौती नै छ।
मतलब तपाईँले भन्नुहुन्छ अहिले डिजिटल थ्रेड चाहिँ अथवा डिजिटल माध्यमबाट पनि थ्रेड बढ्ने
होइन
र दुर्व्यवहार हुने त्यो क्रम चाहिँ बढेको छ। अब आश गरौँ अहिले विभिन्न खालका डिजिटल माध्यमसँग रिलेटेड अभिव्यक्तिक स्वतन्त्रता साइबर स्पेसमा हुने अनलाइन अफलाइन बिच कुराहरूलाई समेटेर नयाँ खालका कानुनहरू तर्जुमा हुने क्रममा हुँदैछ अथवा तयारी गरिरहेको छ भन्दैछ सरकारले, र यी अभिव्यक्ति स्वतन्त्रताका विषयहरूलाई पनि विभिन्न सरकारहरू स्थानीयदेखि उसले सुनुन् अथवा सुनोस् भन्ने आग्रह गर्छौँ।
धन्यवाद गोपालजी। यस्तो आफ्नो सेफ्टीको यस्तो क्राइसिसको बेलामा पनि समय निकालेर फ्रिडम फोरममा आएर आजको यो पडकास्टमा आफ्ना कुराहरू सेयर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँको पत्रकारिता निरन्तर चलिरहोस् र सम्बन्धित निकायको पनि तपाईँको सुरक्षाप्रति ध्यान जाओस्। र अहिले त हाम्रो हरेक प्रदेशमा, नेपालको सातै प्रदेशमा राष्ट्रिय मानवाधिकार आयोगका संयन्त्रहरू पनि अहिले बनाइसकिएको छ। यसमा चाहिँ यो संयन्त्रमा चाहिँ हरेक कोशी प्रदेशमा पनि एउटा संयन्त्र छ। यस संयन्त्रको मिटिङमा पनि तपाईँको घटनाको विषयमा छलफल भइसकेको हामीले जानकारी पाएका छौँ र उहाँहरूले गर्न सक्ने र तपाईँको सुरक्षाको लागि जे जे गर्न सक्ने हो गर्छौँ भनेर उहाँहरू प्रतिबद्ध हुनुहुन्छ र त्यसै मार्फत चाहिँ पत्र पनि प्रहरीलाई पठाइसक्नु भएको थियो। र यति भन्दै आजको पडकास्टको अङ्कबाट हामी बिदा चाहन्छौँ। धन्यवाद।